बिस्मिल्लाहिर्रहमानिर्रहीम, दुरूद व सलाम हो मोहम्मद वाले मोहम्मद पे। अस्सलाम वालेकुम नाज़रीन, अंदाज़े जहाँ के साथ मोहम्मद मेहदी शराफ़त हाज़िर है। हमारी वेबसाइट का पता है urdu.sahartv.ir और ईमेल एड्रेस है andaz_jahan@sahartv.ir। और अंदाज़े जहाँ में आज गुफ्तगू होगी शाम के बहरान के पस मंज़र में, तो लीजिए मुलाहिज़ा फरमाइए अंदाज़े जहाँ। नाज़रीन, शाम के बहरान के ताल्लुक से गुज़श्ता दिनों कई बातें सामने आईं, जिनमें से एक यह है कि सऊदी अरब और कतर तमाम तर बाहमी इख्तलाफात के बावजूद शाम में दहशतगर्दों की पुश्त पनाही और उनकी हमागीर हमायत पर मुत्तफिक हैं। चुनांचे अरब लीग के कुवैत इजलास में दोनों ने ही शाम में हुकूमत और अवाम के खिलाफ बरसरे पैकार तकफीरी दहशतगर्दों की हमायत बढ़ाने का मुतालबा किया। शाम के बहरान के ताल्लुक से ये बात भी काबिले गौर है कि सऊदी हुकूमत ने एक तरफ तो अपने यहाँ से जंग के लिए शाम जाने पर पाबंदी लगा दी और ऐलान किया है कि जो लोग दमिश्क हुकूमत से जंग के लिए शाम जाएंगे उन्हें वापसी पर सख्त कानूनी कार्रवाई का सामना करना होगा। रियाद ने इसी के साथ शाम से सऊदी नौजवानों की वापसी के लिए एक मुयना मुद्दत का ऐलान भी किया है और तुर्की में सऊदी सफारतखाने को ये अहकाम दिए गए हैं कि जो सऊदी नौजवान शाम से वापस आना चाहें उन्हें ज़रूरी सफरी दस्तावेजात फराहम की जाएं। लेकिन दूसरी तरफ दूसरे मुल्कों से दहशतगर्दों को जमा करके शाम पहुंचाने में मसरूफ़ है। चुनांचे उसने पाकिस्तान को जो 1.5 अरब डॉलर की रकम बतौर तोहफा दी है, उसके लिए अक्सर पाकिस्तानी सियासी जमातों और सहाफ़ियों का कहना है कि ये रकम दरअसल उसने इसलिए दी है कि तालिबान और उनसे वाबस्ता दीगर दहशतगर्द गुरोहों के अफराद को जंग के लिए शाम रवाना करने में इस्लामाबाद का तआवुन हासिल किया जाए। एक बात और काबिल तवज्जो है कि तुर्की एक बार फिर शाम के खिलाफ ज़्यादा फ़ाल हो गया है। गुज़श्ता दिनों ऐसा महसूस होने लगा था कि तुर्की आहिस्ता आहिस्ता शाम के बहरान से ख़ुद को दूर करने की कोशिश कर रहा है, लेकिन रिपोर्टें बताती हैं कि न सिर्फ ये कि यह तासुर गलत है बल्कि इसके बरक्स तुर्की ने इंतहा पसंद तकफीरी दहशत गर्दों की मदद बढ़ा दी है। चुनांचे शहर यबरूत को इंतहा पसंद दहशत गर्दों से पाक करने की कार्रवाइयों के दौरान शाम के फौजियों को तुर्की की जारहियत का भी सामना करना पड़ा और तुर्की ने शामी फ़िज़ाइया के एक तैयारे को, जो तुर्की की सरहद के करीब इंतहा पसंद दहशत गर्दों का पीछा कर रहा था, तैयारा शिकन तोपों से निशाना बना के मार गिराया। अगरचे तुर्की ने दावा किया है कि तैयारा उसकी हदूद में दाखिल हो गया था, लेकिन कराइन और शवाहिद बताते हैं कि यह तुर्की की जारहियत का निशाना शाम की सरजमीन के अंदर बना है। जाहिर है कि शाम न इस पोजीशन में है कि वो तुर्की से जंग का महाज खोले और न ही ये बात उसके हक में होगी, क्योंकि ये इकदाम नेटो को हमले की दावत देने के मुतरादिफ होगा। और इसी के साथ रिपोर्टें ये भी बताती हैं कि यबरूत को दहशतगर्दों से पाक करने की कार्रवाई के दौरान हज़ारों दहशतगर्दों ने भाग के तुर्की में पनाह ली है। तुर्की ऐसी हालत में तकफीरी दहशतगर्दों का साथ दे रहा है कि ये दहशतगर्द खुद उसके लिए भी ख़तरा बन सकते हैं। उधर शाम के अंदर सऊदी अरब, तुर्की और कतर नीज मगरिब की हमायत याफ्ता इंतहा पसंद दहशतगर्दों ने अपनी इस्लाम दुश्मनी जारी रखते हुए दो अजीम असहाबे रसूल हज़रत अम्मार यासिर और हज़रत उवैस करनी के मज़ारात मुक़दसा और उनसे मुलहक़ा मस्जिद को शहीद कर दिया है। आज के प्रोग्राम में हम इस बात को समझने की कोशिश करेंगे कि कतर और सऊदी अरब, जिनका इख्तलाफ इस हद तक बढ़ चुका है कि सऊदी हुकूमत और उसके पैरवी में मुत्तहदा अरब इमारात और बहरीन ने अपने सफीरों को कतर से वापस बुला लिया, क्या वजह है कि शाम के खिलाफ दोनों मुत्तहिद हैं और दोनों ने ही शाम में इंतहा पसंद तकफीरी दहशतगर्द गुरोहों की हिमायत और मदद जारी रखी है बल्कि बढ़ा दी है। इसके साथ ही तुर्की की जानिब से शाम के खिलाफ दोबारा इंतहा पसंद दहशतगर्द गुरोहों की खुली हिमायत शुरू किए जाने के असबाब पर भी गुफ्तगू होगी और हम ये जानने की कोशिश करेंगे कि तुर्की के अवाम और हिज़्ब इख्तलाफ की जमातों की मुखालफत के बावजूद अनकरा हुकूमत इंतहा पसंद दहशतगर्दों की हिमायत क्यों कर रही है, जबकि तुर्की की के अवामी और सियासी हलकों का ये भी कहना है कि इंतहा पसंद दहशतगर्द खुद तुर्की के लिए भी मुसीबत बन सकते हैं। इस ताल्लुक़ से भी हम अपने मौजूद मेहमानों के ख्यालात जानने की कोशिश करेंगे, लेकिन पहले हमारी रिपोर्ट।
शाम में तशद्दुद और बदमनी फैली हुई है और 1.5 लाख अफराद की जानों के ज़िया اور دسیوں لاکھ افراد کی نقل مکانی کے بعد بھی یہ ملک سازشوں کی زد پر ہے۔ شام کے عوام اور فوج نے صدر بشار اسد کی قیادت میں 3 سال سے زیادہ عرصے سے علاقائی اور بین الاقوامی سازشوں کا سامنا کیا ہے اور یہ پیکار ہنوز جاری ہے۔ سب سے پہلے افسوسناک امر یہ ہے کہ اس مسلم ملک کے خلاف سازشوں میں صرف اسرائیل، امریکہ، فرانس اور برطانیہ ہی نہیں بلکہ اسلامی ممالک بھی شام کے کلمہ گو عوام کی اس بدحالی میں کلیدی کردار ادا کر رہے ہیں۔ تازہ واقعات سے اندازہ ہوتا ہے کہ ترکی نے ایک بار پھر دہشت گردوں کی مدد تیز کر دی ہے۔ شام کی فضائیہ کے ایک لڑاکا طیارے کو ترکی کے طیارہ شکن توپوں کے ذریعے مار گرائے جانے کے بعد دونوں ملکوں کی سرحدوں پر کشیدگی میں بھی اضافہ ہوا ہے۔ شام کے حکام کا کہنا ہے کہ ترکی نے شام کی عرضی سالمیت اور اقتدار اعلیٰ کی خلاف ورزی کرتے ہوئے بلا جواز جارحانہ اور بدترین اقدامات کیے ہیں۔ شامی فضائیہ کا جیٹ طیارہ اپنے ملک کی حدود میں واقع قصب نامی علاقے میں دہشت گردوں کا تعاقب کر رہا تھا جسے ترکی کی فوج نے مار گرایا ہے۔ شام کے فوجی طیارے پر ترکی کے حملے پر خود ترکی کے اندر بھی شدید رد عمل سامنے آیا ہے۔ اپوزیشن جماعتوں نے کہا ہے کہ حکومت کا یہ اقدام خطرناک نتائج والی جارحیت ہے اور رجب طیب اردوغان کی حکومت مالی بدعنوانیوں کے انکشاف کے بعد پیدا ہونے والی مشکل صورتحال سے اپنی حکومت کو نجات دلانے کے لیے مشکلات کو سرحدوں سے باہر لے جانا چاہتی ہے۔ الیکشن کے سال میں ترک حکومت یہ کوشش کر رہی ہے کہ عوام کے سامنے پیش کرنے کے لیے کچھ کامیابیاں اس کے ہاتھ لگ جائیں، لیکن رجب طیب اردوغان کی حکمران جسٹس اینڈ ڈیولپمنٹ پارٹی کی مشکلات میں کمی کے بجائے روز بروز اضافہ ہوتا جا رہا ہے۔ تجزیہ نگار یہ بھی کہہ رہے ہیں کہ ترک حکومت، جسے پورا یقین تھا کہ شام کی بشار اسد حکومت کے خلاف تیار کی جانے والی عالمی سازش حتمی طور پر کامیاب ہوگی، اب جملہ کوششوں کی ناکامی کا مشاہدہ کرنے کے بعد اپنا کنٹرول کھوتی جا رہی ہے۔ ترک حکومت کے لیے ایک نئی مصیبت یہ کھڑی ہو گئی ہے کہ یوٹیوب پر اعلی حکام کی ایک خفیہ گفتگو کی آڈیو ٹیپ اپلوڈ کر دی گئی ہے، جس میں یہ حکام شام کے خلاف فوجی حملے کے لیے بہانے تراشنے کے بارے میں تبادلہ خیال کر رہے ہیں۔ اس آڈیو ٹیپ میں وزیر خارجہ احمد داؤد اوغلو کی بھی آواز موجود ہے، جن کی بشار اسد کے خلاف نفرت جگ ظاہر ہے۔ اس آڈیو ٹیپ سے اس حقیقت کا ایک اور ثبوت مل گیا ہے کہ شام میں پھیلی ہوئی بدامنی عوامی تحریک نہیں، علاقائی اور عالمی سازشوں کا نتیجہ ہے، جس میں ترکی کا کردار کلیدی ہے۔ اس آڈیو ٹیپ کے یوٹیوب پر جاری ہونے کے بعد ترک حکومت نے ملک میں یوٹیوب پر پابندی عائد کر دی ہے، جبکہ وہ ایک ہفتہ قبل ٹویٹر پہ بھی پابندی لگا چکی ہے۔ انتخابات کے موقع پر اس اہم انکشاف سے تل ملائے ترک وزیر خارجہ احمد داؤد اوغلو نے اپوزیشن پر حملہ کرتے ہوئے کہا ہے کہ ہماری قومی سلامتی کے موضوع سے متعلق اجلاس تھا اور اس اجلاس کی جاسوسی اور پھر اسے یوٹیوب پر جاری کرنا در حقیقت ترکی کے خلاف اعلان جنگ ہے۔ انہوں نے کہا کہ اس کے ذمہ داروں کو دردناک سزا دی جائے گی۔ آڈیو ٹیپ میں ترکی کے انٹیلیجنس سربراہ حقان فیدان کو یہ کہتے سنا جا سکتا ہے کہ 4 افراد کو شام کے اندر بھیجا جائے، جو وہاں سے ترکی کے اندر بور کے علاقے پر 8 راکٹ فائر کریں اور پھر ہم جواب میں حملے شروع کر دیں۔ اس کے بعد احمد داؤد اوغلو کا یہ جملہ سنائی دیتا ہے کہ یہ معاملہ میرے اور آپ کے بیچ میں رہنا چاہیے۔ یہ اجلاس مبینہ طور پر ترک وزیر خارجہ کے دفتر میں ہوا تھا۔ آڈیو ٹیپ جاری ہونے کے بعد ترک وزیر اعظم رجب طیب اردوغان بھی سراسیمگی میں مبتلا ہو گئے ہیں اور انہوں نے اسے بزدلانہ اور غیر اخلاقی قدم قرار دیا ہے۔ شام کی حکومت شروع ہی سے یہ کہہ رہی ہے کہ اسے عوامی احتجاج نہیں بلکہ استعماری سازش کا سامنا ہے اور اس کے موقف کی صداقت رفتہ رفتہ ثابت ہو رہی ہے۔ صدر بشار اسد نے آرمینیا کے پارلیمانی وفد سے ملاقات میں کہا ہے کہ مغربی ملکوں کی سرپرستی اور علاقائی ملکوں کے تحفظ میں دہشت گردی اور انتہا پسندی کو فروغ دیا جا رہا ہے، جس سے علاقے کے سماجی تنوع اور ڈھانچے کو شدید خطرات لاحق ہیں۔ دوسری جانب شام کی فوج اپنے آپریشن میں مصروف ہے۔ فوج نے درا، لازقیہ، قصب اور رقہ جیسے علاقوں میں اہم کامیابیاں حاصل کی ہیں۔
ناظرین، شام کے بحران کے تعلق سے ہماری رپورٹ آپ نے ملاحظہ فرمائی۔ ہمارے آج کے پروگرام میں لندن اسٹوڈیو سے حصہ لیں گے ڈاکٹر اعجاز حسین، کراچی سے متحدہ قومی موومنٹ کے مرکزی رہنما شفقت شیرازی کو پروگرام میں شریک کیا جائے گا، اور اسلام آباد سے اسکائپ کے ذریعے پروگرام میں شامل کیا جائے گا اظہر آبدی صاحب کو۔ تو چلتے ہیں لندن اسٹوڈیو، جہاں ممتاز اسکالر اور سینئر تجزیہ نگار ڈاکٹر اعجاز حسین صاحب موجود ہیں، ان سے گفتگو کا آغاز کرتے ہیں۔ اعجاز حسین صاحب، السلام علیکم۔
جی وعلیکم السلام۔
جناب، شام میں مغرب اور علاقے کی رجت پسند حکومتوں سعودی عرب، قطر اور ترکی کے حمایت یافتہ دہشت گردوں نے ایک بار پھر ایسے جرم کا ارتکاب کیا ہے کہ کلمہ گویوں کے قلب مجروح ہو گئے ہیں اور انہیں سخت صدمہ پہنچا ہے۔ القاعدہ سے وابستہ دولت الاسلامیہ فی العراق و شام نامی دہشت گرد گروہ نے دو بڑے اور جلیل القدر اصحاب رسول حضرت عمار یاسر اور اویس قرنی کے مزارات اور ان سے ملحقہ مسجد کو شہید کر دیا۔ یہ خود کو سچا مسلمان کہتے ہیں، کیا کوئی مسلمان ایسے جلیل القدر اصحاب رسول کے مزارات مقدسہ اور مسجد کو شہید کرنے کی جرأت کر سکتا ہے؟
جی شکریہ۔ دیکھیے، بین الاقوامی تعلقات میں، بین الاقوامی جو ڈیولپمنٹ ہوتی ہیں، بین الاقوامی سیاسیات میں ٹائمنگ جو ہوتی ہے اس کی بڑی اہمیت ہوتی ہے۔ جب میں ٹائمنگ کا کہوں گا تو دو جو اس وقت ایشو ہمیں آ رہے ہیں درپیش، ایک تو ٹرکی میں ایک دوبارہ ریکنڈل کر دی انہوں نے ایک نفرت اپنی سیریا کے بارے میں، اور ساتھ ہی سیریا کے بارے میں جو ڈیولپمنٹ ہو رہی ہیں وہ کس تناظر میں ہو رہی ہیں، یہ بڑا اہم اور دلچسپ ہے کہ اس کا ایک مطالعہ کیا جائے۔ دیکھیے، اگست 2013 میں جب الزامات لگے تھے بشار الاسد صاحب پہ کہ وہ کیمیکل ویپن استعمال کرتے ہیں، وہ سارے جھوٹے ہو گئے۔ یونائٹڈ اسٹیٹس نے، یورپین یونین نے، چائنا نے اور رشیا نے بڑا اسٹرانگ اس پہ کی پوائنٹ آف ویو لیا تھا اس پہ، اور کہا تھا کہ نہیں، وہ کیمیکل ویپنز پروو ہو گیا کہ بشار الاسد سے نہیں تھے۔ تو اس کے بعد بشار الاسد نے والنٹیرلی اپنے کیمیکل ویپنز کا جو اسٹاک پائل تھا، اس سارے اسٹاک پائل کو انہوں نے منتقل کر دیا، اور جو انٹرنیشنل آرگنائزیشن جو ڈسٹروائے کرتی ہے کیمیکل ویپنز، اس کا کل ایک اعلانیہ جاری ہوا، اور اس میں انہوں نے کہا کہ 55% تک کیمیکل ویپنز اب تک ڈسٹروائے کیے جا چکے ہیں۔ انہوں نے ایک لحاظ سے بشار الاسد صاحب کی حکومت کو ایک نہایت ذمہ دار حکومت قرار دیا، اور کہا کہ ہم اپنی توقعات سے بھی زیادہ سیٹسفائیڈ ہیں کہ بشار الاسد کی حکومت نے اتنی ذمہ داری کے ساتھ اپنے تمام کیمیکل ویپنز ہمارے حوالے بھی کر دیے اور انہیں تباہ کرانے میں ہماری مدد بھی کر رہے ہیں۔ اب یہ تو ایک سرٹیفکیٹ مل گیا بشار الاسد صاحب کو اس چیز کے خلاف جو کہ پرچار کر رہا ہے سعودی عربیہ، قطر، ٹرکی اور باقی جتنے بھی جو دشمن ممالک ہیں سیریا کے اس وقت حکومت کے، وہ تو ان کے منہ میں اس وقت خاک چلی گئی کہ یہ تو سرٹیفکیٹ ہر طرف سے مل رہے ہیں اچھے سرٹیفکیٹ کے۔ اب یہ کام چلتا رہا، اور جب محسوس ہوا کہ اسپیشلی سعودی عربیہ کو اور قطر کو کہ رشیا پوری طریقے سے بھانپ چکا ہے ان دہشت گردوں کو جو سعودی نواز ہیں، جن کو سعودی روپیہ پیسہ ملتا ہے، سعودی آئیڈیالوجی سے وہ ریڈیکلائز ہوتے ہیں، ان کی ٹریننگ ہوتی ہے، گرومنگ ہوتی ہے، اور وہ آ کے سیریا میں لوگوں کے گلے کاٹ دیتے ہیں، جس میں مسلمان بھی ہیں، جس میں عیسائی بھی ہیں، یہودی بھی ہیں۔ تو یہ ایک بہت بڑا آرگومنٹ جو ہے وہ سعودی عرب کے خلاف چلا جاتا، اور یہ رشیا کی طرف سے یہ لانچ ہوا تھا، انیشیٹ ہوا تھا۔ اب دیکھیے، اس وقت جو ہے رشیا، ٹائمنگ میں کہہ رہا ہوں، ٹائمنگ بڑی اہم ہے، رشیا پھنسا ہوا ہے اس وقت ایک کرائمیا میں جو سچویشن ہے یوکرین کے ساتھ اس میں، اور انٹرنیشنل پریشر بلڈ ہوا ہے۔ اب سعودی عرب کو پچھلے 2 ہفتے سے یہ ایک بہانہ مل گیا کہ اب وہ تو ہر جو دباؤ بین الاقوامی ہے وہ رشیا پہ اس وقت دوبارہ آ گیا ہے، تو کیوں نہ اس سے موقع سے فائدہ اٹھائیں، اس سچویشن کو اس سے فائدہ اٹھائیں، اور ہم دوبارہ سے پریشر سیریا پہ بلڈ کرنا شروع کر دیں۔ تو ہوا کیا، اسی کے تناظر میں انہوں نے ٹرکی کو، اور ٹرکی ہمیشہ اویلیبل ہوتا ہے، ٹرکی واحد مسلمانوں میں ملک ہے جو نہ تیتر ہے نہ بٹیر ہے، کبھی تو وہ ایشین اپنے آپ کو کہلاتا ہے، کبھی یورپین اپنے کہلاتا ہے۔ اب پچھلے 7 برس سے اتنا ڈیسپریٹ ہے، ٹرکی نے تقریباً $2 بلین خرچ کر دیے ہیں پچھلے 7 برسوں میں کہ کسی نہ کسی طریقے سے یورپین یونین کی انٹری ان کو ہو جائے، لیکن کبھی کوئی بہانہ، کبھی کوئی بہانہ، یورپین یونین میں اس کو انٹری نہیں ہو پا رہی۔ میری ملاقات بڑی ریگولر رہتی ہے جو ٹرکی کے امبیسڈر ہیں اونال شیویکوس جو لندن میں ہیں، ان سے ملاقات ہوتی رہتی ہے، وہ بیچارے بتاتے ہیں کہ وہ اتنے پریشان ہو چکے ہیں کہ اب تو وہ ایگزاسٹ ہو چکے ہیں کہ ٹرکی کی ای یو میں انٹری کیسے ہو۔ اب وہ انٹری کے لیے لابنگ چاہیے، اس انٹری کے لیے ان ممالک کی لابنگ چاہیے جن کے پاس تیل ہے، گیس ہے، قطر اور سعودی عربیہ، وہ یونائٹڈ اسٹیٹس میں بھی اپنی انفلوئنس کر سکتے ہیں، اور وہ اسرائیل میں بھی اپنی انفلوئنس کر سکتے ہیں، اور وہ دیگر ملکوں میں اور ٹرکی میں بھی۔ تو اس طرح سے سعودی عرب نے اس طرح یہ سوچا کہ چلو لابنگ ہم ٹرکی کی ہم کرتے ہیں یورپین یونین میں انٹری دلانے کے لیے۔ پھر اس کے ساتھ ایک اور ٹائمنگ دیکھیے، ابھی پرسوں سنڈے کے روز 30 مارچ کو ٹرکی میں 2919 नशस्तें जो हैं लोकल गवर्नमेंट की म्यूनिसिपैलिटीज उनके इलेक्शंस हो रहे हैं। अब उन इलेक्शंस में जो सीएचपी है, जो अपोजिशन है, जो 1923 की जमात बनी हुई कमाल अतातुर्क साहब ने बनाई थी, अभी भी उसके लीडर एक कमाल नामी शख्स है, तो वो इस वक्त उनके पास म्यूनिसिपैलिटी की जो 2919 सीट्स हैं उनमें उनके पास तकरीबन तकरीबन 500 सीट्स हैं, और जो 550 की पार्लियामेंट है उसमें उनके पास इस वक्त 134 135 सीट्स हैं। गोया कि अपोजिशन थोड़ी सी वीक है, लेकिन पिछले 4-5 माह से जो पैदर पे करप्शन के चार्जेस लगे हैं तैयब अर्दोगान पे, प्राइम मिनिस्टर पे, और उसके तीन नहायत अहम मिनिस्टर्स पे, जिसमें एनर्जी और इन्वायरमेंट के मिनिस्टर पे और जो होम मिनिस्टर है, तो तीन मिनिस्टर्स को शर्मनाक तरीके से रिजाइन देना पड़ा पिछले साल दिसंबर 2013 में। उनके बच्चे भी इन्वॉल्व थे और तकरीबन लगभग कोई 22-23 अरब डॉलर की करप्शन जहां नजर आ रही थी। तो अब वो छुपाने के लिए अब इलेक्शन आ रहे हैं। अब इलेक्शन कैंपेन में देखिए, इन्होंने तवज्जो हटाओ मुहिम, अब पता है तैयब अर्दोगान को कि उसकी गवर्नमेंट करप्ट है, उसकी गवर्नमेंट लेजिटिमेट नहीं रही, उसकी गवर्नमेंट को बहुत सारी जगहों पे अनकरा में तो ये यकीनन हारेंगे सीएचपी ऑपोजिशन से। अब ये तवज्जो अवाम की हटाने के लिए अपनी करप्शन से, अपनी नाअहली से, अब ये क्या कर रहे हैं कि इन्होंने पिछले इतवार को 23 तारीख को ऐसे एक ड्रामा रचाया और सीरियन जो एयरफोर्स का एक प्लेन MiG-23 जो था, वो हालांकि सीरियन एयर स्पेस में फिर रहा था, ये कहते हैं कि जी चंद सौ गज वो अंदर चला गया था, ये बड़ी वेग, कौन डिटरमिन करेगा, किसके रेडार से ये चीज सर्टिफाई होगी कि वाकई वो उनकी एयर स्पेस में था टर्की की, ये बहाना बना के उन्होंने ये गिरा दिया। 2012 में भी इन्होंने इस तरह की हरकतें की थी, और उससे पहले एक हेलीकॉप्टर भी उन्होंने सीरियन एयरफोर्स का मार गिराया था। अब ये अपनी हुकूमत को, यानी एके पार्टी जो उनकी रूलिंग पार्टी है, उसको ये बताने के लिए कि हम फॉरेन पॉलिसी, डिफेंस पॉलिसी पे भी तुम्हारा जो है इज्जत और आबरू के लिए हम फाइट कर रहे हैं, और मुल्क में भी तुम्हें फाइट कर रहे हैं, ताकि करप्शन की तरफ जो नजरें हैं, जिसकी वजह से लोकल गवर्नमेंट में बहुत सारी सीट्स हार सकती है एके पार्टी, वो तवज्जो हटे, और वो उस तवज्जो के बाद, और साथ ये भी बता रहे हैं कि हम यूरोपियन यूनियन में भी आ जाएंगे एक डेढ़ बरस के बाद, और अवाम को खुश करने के लिए जो वेस्टर्न माइंडसेट की अवाम है, जो बेरारवी की शिकार ज्यादा हुई हुई है, जो बहुत पोस्ट मॉडर्निस्ट ख्यालात भी रखती है, उनको बताने के लिए कि तुम्हें तो कोई ना कोई नया स्टंट अवेलेबल, 10-12 स्टंट्स उसके पास हैं तैयब अर्दोगान के, वो स्टंट इस्तेमाल करके किसी ना किसी तरीके से ये लोकल गवर्नमेंट के परसों संडे को होने वाले इलेक्शन जीतना चाहता है, ताकि एक रास्ता हमवार हो जाए, जो उसका ड्रीम था 2013 में वो प्राइम मिनिस्टर बना था, ये तीसरी टर्म उसकी होने वाली है, और उसने ऐलान किया था पिछले बरस जो लास्ट पार्लियामेंट्री इलेक्शन थे कि मैं चौथी दफे मैं प्राइम मिनिस्टर के लिए नहीं आऊंगा, तो अगस्त 2014 में फर्स्ट टाइम इलेक्टेड प्रेसिडेंशियल जो है वो इलेक्शन होंगे, और वो एस्पायर कर रहे हैं कि किसी ना किसी तरीके से वो प्रेसिडेंट इलेक्ट हो जाए, और फिर आसिफ जरदारी की तरह जैसे वो पार्लियामेंट्री पाकिस्तान में प्रेसिडेंशियल जो है वो रूल एंजॉय करता रहा और तमाम पावर्स उसके पास थी, और इसी तरह से ये चाह रहे हैं तैयब अर्दोगान के नया जो, चाहे वो कोई भी आ जाए प्राइम मिनिस्टर, लेकिन पावर और फैसला करने की जो ताकत है वो तैयब अर्दोगान। तो तैयब अर्दोगान इस वक्त कह जाता है, साइकोलॉजिस्ट जो है, एक टर्किश यूनिवर्सिटी के एक साइकोलॉजिस्ट ने एक एनालिसिस दिया जो कि ऑपोजिशन ने यूज किया सीएचपी ने, कि तैयब अर्दोगान बहुत मिग्लोमैनिक है, ये बहुत ज्यादा तुझको एहतशाम का, ये मुगलों की तरह से, ये एक इतना ये हुकूमत का अहद का और पावर का इतना ज्यादा ये इसमें अनब्रिडल्ड लस्ट है कि ये पावरफुल रहना चाहता है, ताकि इसके होते हुए यूरोपियन यूनियन का हिस्सा टर्की बन जाए और ये यूरोप में पॉपुलर हो जाए। तो ये देखिए, ये इस तरह के जो ट्रेंड्स हैं, ये जो एम्बिशन है, ये आपको ओब्लिवियन की तरफ ले जाता है, आपको ये रोड टू पेडिशन की तरफ ले जाता है। तो मैं कहूंगा कि तैयब अर्दोगान एक ऐसे छोटे बच्चे की तरह ऐसे खिलौने से खेल रहा है जो खिलौना लीथल है, जो खिलौना अगर आउट ऑफ कंट्रोल हो जाएगा तो सबसे पहले तैयब अर्दोगान जो है वो खुद तबाह बर्बाद हो जाएगा। तैयब अर्दोगान को ये मैं वैसे से यूके से मैं मैसेज दे रहा हूं, एक मैं एक सेकुलर मैसेज दे रहा हूं कि तैयब अर्दोगान को अपने हदूद में रहना चाहिए, और उसे डेमोक्रेसी इस्तेमाल करते हुए प्लेटफॉर्म, अपने जो लोग हैं, अपनी पब्लिक है, उनके जो बेसिक प्रॉब्लम्स हैं, बेरोजगारी है, गुर्बत है, और उनकी देखिए इकोनॉमी का इसमें बुरा हाल है
जी जी।
और उनकी इंडस्ट्री का बुरा हाल है, बहुत सारी पेमेंट्स नहीं हो चुकी, लोगों की सैलरीज नहीं मिल रही कई इंडस्ट्रीज में से, तो बजाय ये कि फॉरेन पॉलिसी में वो पिट्ठू बन जाए वो आला कार बन जाए सऊदी अरब और कतर का और सीरिया के खिलाफ हो जाए, वो पहले अपना हाउस इन ऑर्डर करे, टर्की पे जोर दे।
बहुत बहुत शुक्रिया, बहुत बहुत शुक्रिया। और नाज़रीन चलते हैं कराची जहाँ शफकत शिराजी साहब मौजूद हैं, इनका ताल्लुक मजलिस वहदतुल मुस्लिमीन से है। जी शिराजी साहब अस्सलाम वालेकुम। शिराजी साहब
वालेकुम सलाम।
जनाब इस वक्त शाम के ताल्लुक से जो कुछ हो रहा है तुर्की की तरफ से और कतर और सऊदी अरब की तरफ से, बाहर से दहशत गर्द पहुँचाने की दोबारा कोशिश की जा रही है, इस पर भी हम गुफ्तगू करेंगे। फ़िलहाल शाम के अंदर जो जलीलुल कद्र असहाब रसूल हज़रत अम्मार यासिर और उवैसे करनी के मज़ारात मुक़दसा और मस्जिद को जो शहीद किया गया है, उसके तनाजुर में हम गुफ्तगू करना चाहेंगे कि सऊदी हुक्मरान ख़ुद को खादिमुल हरमैन शरीफैन कहलवाते हैं, कतर जो इस्लामी हुकूमतों का लीडर बनने का ख्वाब देख रहा है, और तुर्की की हुकूमत जो आलम इस्लाम की क़्यादत की दावेदार है, ये तीनों ऐसे दहशत गर्द ग्रोहों की हिमायत क्यों कर रहे हैं जिन्हें न सिर्फ ये कि मुसलमानों का खून बहाने में कोई आर नहीं है, बल्कि मसाजिद और मज़ारात मुक़दसा की बेहुरमती और मुक़दस मकामात को शहीद करने में भी इन्हें कोई हिचकिचाहट महसूस नहीं होती।
जी बिस्मिल्लाहिर्रहमानिर्रहीम। वाकयन इस वाक़े की जितनी भी मजम्मत की जाए कि जो वहाँ रक्का शहर के अंदर सहाबी रसूल अकरम अम्मार बिन यासिर और ताबिई और सहाबी हजरत ख्वाजा उवैस करनी और उबई बिन यजीद अन्नखई और दीगर असहाब अमीर अल-मोमिनीन और असहाब रसूल की कब्रों की जो इहानत की गई है, इसकी जितने भी अल्फाज से मजम्मत की जाए कम है। ये तकफीरियत किसी भी दीन का लिहाज नहीं रखती, इनके सामने कोई चीज़ भी मुकद्दस नहीं है। आज क्रिश्चियन के वहाँ इबादत खाने हो या मुसलमानों के मुकद्दस मकामात और इबादत खाने, ये लोग सब की बेहुरमती कर रहे हैं। ये शाम के अंदर होने वाला कोई पहला वाकया नहीं है। इससे पहले सहाबी जलील हुजर इब्ने अदी की कब्र की भी बेहुरमती की गई, उनको भी शहीद किया गया, उस कब्र को भी मिसमार किया गया। ये जराइम पेशा लोग, इनका किसी दीन से किसी मजहब से कोई ताल्लुक नहीं है। इस वक्त ये लोग सऊदी अरब कतर तुर्की और इसराइल के इशारों पर अमल करते हुए उम्मत के अंदर इंतशार पैदा करने के लिए और एक मुसलमान मुल्क को तबाह करने के लिए शाम के अंदर लड़ रहे हैं। ये जंग चाहिए तो ये था कि फलस्तीन की आज़ादी के लिए लड़ी जाती, चाहिए तो ये था कि आज तल अबीब की जो गासिब हकूमत वहाँ बैठी है, जो मुसलमानों के दरमियान एक नजिस वजूद है, उसको ख़त्म करने के लिए ये लोग जाकर वहाँ जिहाद करते। मुझे अफसोस से कहना पड़ रहा है कि ये मुसलमान, इनको वहाँ बैतुल मक़दस की क़िबला अव्वल की बेहुरमती जो यहूदी हर रोज आए दिन करते हैं और वहाँ मुसलमानों के मुकद्दस मकामात की और मसीह बरादरी के मुकद्दस मकामात की जो बेहुरमती करते हैं, खा वो फिलिस्तीन के अंदर हो खा वो सीरिया के अंदर हो, यानी ये इस वक्त एक चैलेंज बन चुके हैं। और दुनिया की तमाम तर कुवतें जिनमें खुद बैनुल अक़वामी बरादरी है, सलामती कौंसिल है, अक़वामे मुत्तहिदा है, OIC है, अरब लीग है, जितने भी ये बैनुल अक़वामी अदारे हैं, ये इस जुर्म में बराबर के शरीक हैं, क्योंकि इन सब ने पूरी कोशिश की है कि वहाँ एक अवाम की मकबूल और महबूब हकूमत थी, एक ऐसा पुरअमन मुल्क कि जिसके अमन की इस खत्ते में मिसाल दी जाती थी, उसको ख़त्म करने के लिए उसका कसूर यही था कि उसने अमेरिका की नौकरी कबूल नहीं की, गर्ब की नौकरी कबूल नहीं की, उसने इसराइल के साथ ताल्लुकात नहीं बनाए, उसने अपने अपने अंदर फलस्तीनी और लुबनानी जो जिहाद करने वाली तंजीमें और तहरीकें हैं उनको पना दी, उनकी पनागाह बना। ये कला ए मुकावमत جو اس خطے کے اندر موجود تھا، جس کی وجہ سے تمام آزادی کی تحریکیں چل رہی تھی، انہوں نے چاہا کہ اس قلعہ کو منہدم کیا جائے اور پھر وہاں اس ملک کے امن کو داؤ پہ لگایا جائے۔ آج رکہ شہر کے اندر جو یہ سب کچھ ہوا ہے، وہاں کی اپوزیشن اب کہاں ہے جو کہتی ہے کہ اس علاقے کے اوپر ہمارا کنٹرول ہے؟ آپ ایسا ہی سیریا چاہتے ہیں آئندہ کے لیے؟ یہی سیریا کا مستقبل ہے؟ کیا ان کو پشت پناہی کرنے والے لوگ یہی چاہتے ہیں جس طرح انہوں نے لیبیا کو تباہ کیا ہے اور آج تک وہاں امن قائم نہیں ہو سکا؟ کیا ایسا ہی وہ سیریا بھی دیکھنا چاہتے ہیں؟ حقیقت میں یہ ہے کہ اس وقت امت کی جتنے بھی دشمن ہیں، مسلمانوں کے جتنے بھی دشمن ہیں، عرب قوم کے جتنے بھی دشمن ہیں، وہ اس امت کے اندر افتراق اور انتشار ڈالنے کے لیے ان کرائے کے لوگوں کو اکٹھا کر رہے ہیں۔ پاکستان کے اندر وہ لوگ کہ جو صحابہ کے دفاع کے لیے 30 سال سے پاکستان کے امن کو خراب جنہوں نے کر رکھا ہے، جنہوں نے ظاہری لبادہ یہ اوڑھ رکھا ہے کہ وہ صحابہ کرام کی حرمت کے پاسدار ہیں، آج خاموش کیوں ہیں؟ آج سڑکوں پہ کیوں نہیں نکلتے؟ اس صحابی جلیل کی مرکد کو، اس سے پہلے حضرت حجر کے مرکد مطہر کو، اور حضرت اویس کرنی جو تمام مسلمانوں کے محبوب اور مقبول ہے، جو عاشق رسول ہے، اتنی بڑی عظیم شخصیات کی قبروں کی بے حرمتی کی جاتی ہے، ان کو ایک بار پھر معنوی طور پر شہید کیا جاتا ہے، اور ان شہادتوں پر دنیا جہان کے مسلمان خاموش ہیں، اور پاکستان کے اندر بھی جو لوگ صحابہ کے حرمت کے اور ان کے سے وفاداری کے دعوے دار ہیں، اور پاکستان کے شرق و غرب طول و عرض کے اندر انہوں نے گزشتہ 30 سال سے پاکستان کے امن کو تباہ کر رکھا ہے، آج وہ کہاں ہیں؟ کیا اسی لیے وہ شام کے اندر جا کر لڑ رہے ہیں؟ آج ہم نے دیکھا کہ وہی لوگ جو منور حسن کے بھائی ہیں، سمیع الحق کے بیٹے ہیں، وہ سارے آج شام کے اندر جا کر کیا کر رہے ہیں؟ ہماری اس وقت کی حکومت کیا اس لیے اس نے ڈالر لیے تھے سعودی عرب سے کہ یہاں سے دہشت گردوں کو وہاں بھیجا جائے؟ اس وقت شام کا امن خطرے میں نہیں ہے فقط، بلکہ پوری دنیا کا امن خطرے کے اندر ہے، اور یہ تکفیری لوگ اس وقت پوری دنیا کی امن کے لیے خطرہ بن چکے ہیں۔ آپ اگر تھوڑا تعصب کی عینک اتار کر دیکھیں، دنیا پوری نگاہ کرے، دنیا جہان میں جہاں کہیں بھی بد امنی ہوتی ہے، 9/11 سے لے کر اس کے بعد اسپین، اٹلی، رشیا، اور اس کے بعد اگر جہان عرب کے اندر آ جائیں، مصر کا امن خراب کرنا ہو یا تیونس کا، لیبیا کے امن کو خراب کرنا ہو یا جزائر کا، موریتانیا اور سوڈان سے لے کر آگے سیریا عراق کے اندر آئے دن جو دھماکے ہو رہے ہیں، یہ سارے سعودی فنڈڈ لوگ کر رہے ہیں، اور اس وقت قطر اور سعودیہ اور ترکی جو اپنے آپ کو کبھی لیبرل کہتا ہے، کبھی عثمانی خلیفہ بننے کی کوشش کرتا ہے، کیا وہ جو ان کے دعوے تھے کہ ان کے اندر ایک وسعت ہے، کیا ہمسایہ ممالک سے ایسے ہی تعلقات بنائے جاتے ہیں؟ اس وقت ترکی کا حقیقی چہرہ، اردوغان کا حقیقی چہرہ بالکل سامنے ہو چکا آ چکا ہے کہ یہ صہیونی ایجنٹ ہے، جیسے نجم الدین اربکان نے پہلے ہی کہہ دیا تھا کہ یہ اردوغان حقیقت میں صہیونی ایجنٹ ہے۔ اس وقت صہیونی ایجنٹ خواہ وہ سعودی عرب کے حکمران آل سعود ہو، یا وہ آل ثانی قطر کے حکمران ہو، یا وہ ترکی کے حکمران ہو، یہ تمام تر صہیونی ایجنٹ اس وقت ان تمام تر دہشت گرد گروہوں کی سرپرستی کر رہے ہیں، جو گزشتہ 3 سال سے یہ اس ملک کو، بے گناہ عوام کو ذبح کر رہے ہیں، قتل کر رہے ہیں، اور وہاں ملک کی اقتصادی اجتماعی ہر لحاظ سے تباہی کر رہے ہیں۔ ان کے وجود سے اس وقت پورے جہان کو خطرہ ہے۔ اس وقت ضرورت یہ ہے کہ دنیا کے اندر ایک ایسا گروپ ظاہر ہو، ایک ایسا ائتلاف آئے، ایک ایسی حقیقی تحریک چلے کہ اس تکفیریت سے جہان کو، پوری دنیا کو، جہان اسلام کو نجات دلائی جائے، کہ ان کا وجود اس وقت پوری امت کے لیے خطرہ ہے۔
بہت بہت شکریہ آشی راضی صاحب۔
یہ انسانیت کش ہے، یہ کسی کے دین اور مذہب کے مقدسات کا خیال نہیں رکھتے، اس لیے ان کو لگام دینی چاہیے۔
شکریہ جناب شیرازی صاحب۔ جی اعجاز حسین صاحب، جناب قطر اور سعودی حکومت میں یوں تو زبردست اختلاف پایا جاتا ہے، اور یہ اختلاف روز بروز بڑھتا جا رہا ہے۔ گزشتہ دنوں سعودی عرب اور اس کی پیروی کرتے ہوئے متحدہ عرب امارات اور پھر بحرین نے اپنے سفیروں کو دوحہ سے واپس بلا لیا، لیکن شام کے مسئلے میں دونوں ایک نظر آتے ہیں، قضیہ کیا ہے؟
देखिए ये वेस्टर्न इंटरेस्ट की बात है,
जी
कतर और सऊदी अरब के माबैन जो पॉलिटिकल अगर इश्यू है वो ये है कि आहिस्ता आहिस्ता सऊदी अरब को ये गुमान होता जा रहा था कि अमेरिका ने और यूरोपियन यूनियन ने थपकी लगा दी है कहीं कतर को, कतर के जो रिच नेचुरल रिसोर्सेज हैं गैस और ऑयल के उन पे बेस करते हुए, या कतर की जो स्ट्रेटेजिक लोकेशन है बहरा अरब के करीब, वो उसकी वजह से ये, मैं आप पहले भी दो चार प्रोग्राम में पिछले बरस कह चुका हूं कि अगले 3-4 बरसों में फिफ्थ फ्लीट का जो हेडक्वार्टर है जो मनामा में बहरेन में इस वक्त है वो रीलोकेट हो जाएगा 3-4 बरस में और दोहा के करीब आ जाएगा। तो ये एक स्ट्रेटेजिक डेवलपमेंट जो है, जो बड़ी मोमेंटस जिसकी इंपॉर्टेंस है, ये नजर सामने आ रही है, जिसकी वजह से अब इस वक्त सऊदी अरब को अपनी वो पॉलिटिकल ब्रिंकमैनशिप जो है, जो रीजन में एक बुली के तौर पर मिडल ईस्ट में वो छाया रहा है पिछले 40-50 बरस से, तो सऊदी अरब को वो टाइटल छिन जाने का खौफ है कि ये ना हो कि कहीं कतर जो कि अगेन एक सेल्फी स्टेट है
जी
कि वहां ये कि वो उसके मुंतकिल ना हो जाए, ये ताकतवर एक पोजीशन जो है रीजनल लीडरशिप जो उसको ना हो जाए, तो फिर क्या हो जाएगा खलीजे फारस के उस तरफ जो है वो ईरान एक इमर्जिंग पावर बन जाएगा 5 से 7 बरस में, और शुरू में बहरा अरब की एंट्री पे, गल्फ की एंट्री जो बहरा अरब से होती है वहां दोहा कतर एक पावर बन जाएगा, तो क्या हो जाएगा उसके साथ साथ जो कि वेस्टर्न जो साहिल है वो उस पे क्या पूरी की पूरी जो है वीक हो जाएगी, बहरेन की वीकनेस, कुवैत की वीकनेस, यूएई की और सऊदी अरेबिया की वो वीकनेस आ जाएगी। अब मैं इसको बताऊं, देखिए इसी के तनाजर में 24 और 25 मार्च को तो हेग में नेदरलैंड्स में 2 रोजा न्यूक्लियर सिक्योरिटी समिट मनाया किया गया, जिसमें तमाम जो न्यूक्लियर पावर्स हैं दुनिया की उन्होंने हिस्सा लिया, 52 के करीब न्यूक्लियर पावर्स ने, 53 ने। अब ये और 4 जो है इंटरनेशनल ऑर्गेनाइजेशन, IAEA, उसमें इंटरपोल थी, उसमें UN थी, उसमें यूरोपियन यूनियन थी, तो गोया 57 मंदोबीन आए थे। अच्छा, इनको ये आग लगी कि सऊदी अरब को कि तेल भी हम देते हैं, गैस भी हम देते हैं, और ये हम लीडर भी हैं मुस्लिम उम्मा के, तो हम किसी तरीके से न्यूक्लियर क्यों नहीं हो सके, तो हम भी कहीं, हमें क्यों नहीं बुलाया गया। तो टाइमिंग जब इन्होंने 2 माह पहले देखी थी
जी
कि हेग में 24 और 25 मार्च को न्यूक्लियर सिक्योरिटी का समिट होगा, तो हम क्यों ना अगले ही रोज अपनी अहमियत उजागर करने के लिए कि हम अपनी ये जो अरब लीग का जो इजलास बुला लेते हैं, 22 नेशन जो है अरब लीग की, तो आप देखिए कल और परसों उन्होंने 26 और 27 मार्च को अरब लीग का इजलास उन्होंने बुला लिया, और ये इजलास उन्होंने कुवैत में बुला लिया, क्योंकि कुवैत की स्ट्रेटेजिक लोकेशन की
जी
वजह से आस्ता आस्ता डायल्यूट हो रही है पोजिशन उसकी उस खत्ते में। तो अब ये यहां देखिए, सुनने की देखने की बात यह है, लख्तर ब्राहिमी साहब तो परसों जो हैं 26 तारीख को पहले देनी, वो नाराज होके जो यूएन को इन्वॉय हैं सीरिया
जी
पे और मिडिल ईस्ट पे, वो नाराज होके चले गए। अब पीछे सारा जो स्टेज रह गया सऊदी अरब के पास, यूएई के पास, कतर के पास और कुवैत के पास, कुवैत चूंकि कुवैत होस्ट था जिसने पैसा लगाया, तो इन्होंने पीछे पूरे का पूरा अरब लीग का जो इजलास बुलाया हुआ था 26-27 मार्च का, कल खत्म हुआ जो,
जी
उसका फोकस, उसकी पूरी की पूरी, उसका इरतकाज जो अपनी गुफ्तगू का, वो उन्होंने सीरिया पे किए रखा। और ये देखिए कि जितनी अहमियत इन्होंने सीरियन नेशनल कोलिशन की लीडरशिप को दी इस इजलास में कल, और उस पर देखिए कहाँ ताने बाने कहाँ मिलते हैं। आप
जी जी
देखिए 2 हफ्ते कबल
जी
पाकिस्तान को डेढ़
एजाज
बिलियन
साहब
डॉलर सऊदी अरब से मिलना।
जी, अगर 30 सेकंड में अपनी गुफ्तगू आप खत्म कर लें तो हम शुक्रगुजार होंगे।
डॉलर जो है वो सऊदी अरब ने दे दिया उनको नवाज, मैं पाकिस्तान नहीं कहता, एक तो उनकी हुकूमत जो है उनकी पार्टी PMLN है, तो मैं ये कहूंगा शहबाज शरीफ और नवाज शरीफ को $1.5 बिलियन दे दिया कि तुम्हें 6-7 साल हमने जद्दा में सरूर पैलेस में तुम्हें, हमने तुम्हारी सेल्फ इंपोज एग्जाइल में रखा, जहां तुम्हें शान और शौकत के साथ रखा, अब तुम्हारा टाइम है पे बैक करने का, तो ये $1.5 बिलियन तुम्हें दिया जा रहा है। और साथ ही देखिए कल पूरे का पूरा एम्फेसिस अरब लीग का जिसपे था वो ये था कि SNC जो है सीरियन नेशनल कोलिशन है, उसकी लीडरशिप ने कहा कि हमें सोफिस्टिकेटेड वेपन चाहिए। अब ये सोफिस्टिकेटेड वेपन्स कहां से आएंगे,
बहुत बहुत
वो
शुक्रिया
कोशिश
आजाद
कर
साहब
रहे हैं कि पाकिस्तान से दिलाई जाए।
जी, बहुत बहुत शुक्रिया। और अज़हर आबदी साहब से इस्लामाबाद से स्काइप के ज़रिए हमारा रابطہ बरकरार हो गया है, लेकिन उससे पहले हम अपने साथियों से चाहेंगे कि हमें यह बताएं कि हमारे पास वक्त कितना रह गया है। जी जनाब आबदी साहब,
जी
सलाम अर्ज़
सलाम
करते हैं हम
अलैकुम।
आपकी खिदमत में। सऊदी हुकूमत शाम से अपने नौजवानों को तो वापस ला रही है, لیکن دوسرے ملکوں کی حکومتوں کو تحفے اور امدادی رقم دے کے شام کے بحران کا حصہ بننے پر مجبور کرنے کی کوشش کر رہی ہے. کیا کہیں گے آپ اس بارے میں؟
یہ بالکل ایسے ہی ہے جیسے خواہش یہ ہو کہ ہمسائے میں ساتھ والے گھر میں آگ لگ جائے اور وہ آگ جو ہے وہ خوب پھیلے اور اس کے بعد وہ ہمارے گھر تک نہ آئے. تو یہ ایک بچگانہ خواہش تو احمقانہ خیال تو اسے کہا جا سکتا ہے لیکن اصل میں یہ صورتحال ہو نہیں سکتی. سعودی عرب نے باقی ممالک کو دیکھا ہے خاص طور پر کیے ایسے لوگ تیار کیے کہ جنہوں نے افغانستان میں جا کے حکومتیں الٹی, وہاں پر جہاد کیا, لوگوں کو ذبح کیا, لوگوں کی گردنیں کاٹی. اب جب ان کو وہاں موقع نہیں مل رہا یا وہاں ایک اور گروپ ہے اس وقت تو وہ پاکستان میں آ کے ظاہر ہے وہ تو اس کام کے آتی ہیں, ٹرینڈ ہو گئے ہیں اس کام کے لیے اور ان کا کوئی ذریعہ روزگار بھی نہیں ہے تو وہ تو یہی کام کریں گے. اب جب سعودی عرب نے یہ دیکھا کہ یہ لوگ جو وہاں کے لیے ہم نے ٹرینڈ کیے ہیں اور امریکہ کی انٹیلیجنس ایجنسیز کے ذریعے اور پھر خود ان کو بھرتی کیا گیا اور کبھی افغانستان میں, کبھی عراق میں اور اب شام میں پچھلے 2 سال سے ان کو تربیت دے کے بھیجا گیا, تو اب اس کو فکر یہ ہو گئی ہے کہ شام کی حکومت تو ماشاءاللہ سٹیبل ہو گئی ہے اور شام کی حکومت اس وقت جس جرأت کے ساتھ ان لوگوں کا مقابلہ کر رہی ہے اب انشاءاللہ یہ دیکھنے میں آ رہا ہے کہ دن بدن شام کی صورتحال بہتر ہوتی چلی جائے گی. تو یہ جو وہاں سے لوگ فارغ ہوں گے یا جن کی وہاں کوئی بن نہیں پڑ رہی ہوگی کچھ کرنے کی, تو وہ جب سعودی عرب واپس آئیں گے تو وہ ظاہر ہے وہی کام سعودی عرب میں کریں گے جو آج کل طالبان پاکستان میں کر رہے ہیں. تو اس کو یہ فکر تو ہے, اب وہ فتوے دے کر کبھی کبھی معافی کا لالچ دے کر, کبھی دیگر ذرائع استعمال کر کے اور لالچیں دے کر وہ ان کو واپس بلا رہا ہے, لیکن جن کو اس نے موٹیویٹ کیا ہے کچھ وہاں رہیں گے کچھ آئیں گے, لیکن جب وہ واپس آئیں گے تو ظاہر ہے کہ وہ کیا کریں گے. یعنی عجیب سی صورتحال میں سعودی عرب جو ہے وہ خود جو ہے وہ گھر گیا ہے اور اب خود اس کو اپنی منور کی اپنی حکومت کی فکر پڑ گئی ہے. لیکن یہ جب ایسے حالات برپا کیے جاتے ہیں جیسا کہ بار بار ذکر ہو رہا ہے, مجھ سے پہلے بھی کہا گیا اور حقیقت احوال بھی یہی ہے کہ اب پاکستان میں جس طرح سے یہ تجربہ اب ہمیں ہو رہا ہے کہ کس طرح سے یہ لوگ آ کے معاشرے کے فیبرک کو تانے بانے ہی کو یہ جس کو درہم برہم کر دیتے ہیں, یہی سعودی عرب ہونے جا رہا ہے. تو سعودی عرب جو بھی کوشش کر لے, شام کی حکومت تو ایک طرف اپنے پاؤں پر کھڑی ہے اور سٹیبل ہے, لیکن یہ جو لوگ واپس آئیں گے نہ صرف سعودی عرب کے لیے بلکہ دیگر ممالک میں بھی جو اس طرح سے لوگ تیار ہوئے ہیں وہ اپنی اپنی حکومتوں کے لیے ایک مسئلہ بن گئے ہیں اور سعودی عرب کے لیے بھی یہ مسئلہ بنے گے. لیکن سعودی عرب کا ایک مسئلہ اور بھی ہے کہ سعودی عرب کی اپنی حکومت وہاں کی عوام کی ناپسندیدہ حکومت ہے. ابھی آپ دیکھیں کہ آل سعود کی حکومت کتنے عرصے سے یہاں جاری ہے اور وہ ختم ہونے میں ہی نہیں آ رہی. تو ایک تو انسٹیبلٹی وہاں پر یہ ہے کہ اپنے لوگ اپنی عوام اس کے خلاف ہیں, دوسرے یہ لوگ بھی آئیں گے تو صورتحال کو اور زیادہ پیچیدہ کر دیں گے. میں نہیں سمجھتا کہ سعودی عرب اس وقت جس بحران میں گھر گیا ہے اس کے پاس اس کا کوئی حل ہے. جلد یا بدیر ان کی حکومت کی یہ جو مضبوطی ہے یہ کمزوری میں بدلے گی اور وہاں پر مجھے جو نظر آ رہا ہے کہ یہ یقیناً یہ لوگ جو جہادی وہاں پر گئے ہیں یہ بھی سعودی عرب کی پوری جو عوام ہے اس کی نمائندگی نہیں کرتے, یہ واپس آ کر پاکستان میں طالبان کی طرح ہرج مرج تو پیدا کر سکتے ہیں, فتنہ و فساد تو پیدا کر سکتے ہیں, لیکن یہ حکومت وہاں کی حاصل نہیں کر سکتے کیونکہ عوام ان کے بھی خلاف ہیں. جس طرح وہ سعودی عرب کی اس وقت کی آل سعود کے خلاف ہیں, ان کے بنائے ہوئے ان لوگوں کے بھی خلاف ہیں. تو صورتحال جو اس وقت بحران کی ہے, اس بحران میں جس کو کہتے ہیں نا ٹنل کی اینڈ میں ہمیں روشنی نظر آ رہی ہے, تو ایک روشنی نظر آ رہی ہے کہ جلد یا بدیر, اور یہ شاید زیادہ دور نہ ہو, وہاں پر سعودی عرب میں بھی وہاں کی عوام کی امنگوں کے مطابق حکومت قائم ہونے جا رہی ہے.
جی بہت بہت شکریہ. ترکی کے بارے میں آپ کیا کہیں گے؟ ایک منٹ کا وقت ہے ہمارے پاس.
ترکی کی پالیسی بظاہر جو دیکھنے میں نظر ہے وہ ایک کنفیوزڈ پالیسی ہے, پہلے سے بھی کنفیوزڈ ہے. ادھر وہ یورپین یونین میں حصہ لینا چاہتا ہے, ادھر وہ مسلم امہ کی قیادت کرنا چاہتا ہے, یورپین یونین کی حکومت جو ہے اس میں شامل ہونا یونین میں وہ ایک طرف ہے, مسلم امہ जाहिर है कि वो यूरोपियन यूनियन की जो जो उमंगे हैं उनके साथ तो हम आहंग उस तरीके से नहीं है, तो वो कैसे जो मुस्लिम उम्मत है उसकी रहनुमाई करेगी या लीडर बनेगी। शाम में भी उसकी यही सिचुएशन है कि उसने दरमियान में हाथ खींचा और उसको समझ आई कि अगर वहां पर इंतहा पसंदों की हुकूमत बनती है तो खुद तुर्की के साथ क्या होगा। लेकिन क्योंकि वो मुस्लिम उम्मत के उन हुक्मरानों के साथ भी रहना चाहता है जैसे सऊदी अरब और जैसे और दीगर, ताकि उसका एक हिस्सा रहे, तो बजाहिर तो मुझे ये बड़ी कंफ्यूज्ड पॉलिसी नजर आ रही है और उसका हश्र सऊदी अरब से ज्यादा बुरा हो सकता है।
बहुत बहुत शुक्रिया, बहुत बहुत शुक्रिया अब्दी साहब। इसी के साथ हम शफकत शिराजी और डॉक्टर एजाज हुसैन के भी शुक्रगुजार हैं। तीनों तजिया निगारों के ख्यालात आपने मुलाहिजा फरमाए। प्रोग्राम के बारे में हमें आपकी राय का भी इंतजार रहेगा। हमारा ईमेल एड्रेस है andaz_jahan@thehrateofsahartv.ir। अगले प्रोग्राम तक के लिए हम आपसे इजाज़त चाहते हैं। खुदा हाफ़िज़।